यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। सुरुमा प्रमुख समाचार। सरकारद्वारा कोरोना भाइरसको जोखिमका कारण आजदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा स्थगित। विश्व स्वास्थ्य संगठनको विश्वव्यापी मूल्यांकन र नेपालको स्थितिलाई हेरेर परीक्षाको कार्यतालिका सार्वजनिक हुने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी। सार्वजनिक स्थलहरूमा 25 जना भन्दा बढ़ी मानिसहरू भेला हुन बन्द गर्ने सरकारको निर्णय। आवश्यक भन्दा बढ़ी सामग्रीहरू खरिद र अनावश्यक संचय नगर्न आम उपभोक्तालाई सरकारको आग्रह। कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा कृषि क्षेत्रको विकासमा योगदान पुर्याउन कृषिजन्य उत्पादनमा अनुदान घोषणा। चालू आर्थिक वर्षको पछिल्लो 7 महिनामा खाद्य तथा पेय पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र ब्यांकद्वारा जानकारी। र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको प्रभाव यूरोपमा सबैभन्दा बढ़ी। इटालीमा गत 24 घण्टामा 475 जनाको मृत्यु। सरकारले आजदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा एसईई र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय भएको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको विश्वव्यापी मूल्यांकन र नेपालको स्थितिलाई हेरेर स्थगन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उहाँले उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकले परीक्षा स्थगन गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थितिको जानकारी गराएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा परीक्षा स्थगनको निर्णय भएको हो। यसैबीच सरकारको निर्देशनका आधारमा आफ्ना पूर्व निर्धारित परीक्षा स्थगन गर्ने बारेमा परीक्षा नियन्त्रण कार्यालयको बैठक बसेर आज निर्णय सार्वजनिक गरिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभएको छ। सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन लगायतका स्थलहरू आगामी वैशाख 18 गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन स्थल, म्युजियम, जिम, हेल्थ क्लब, स्विमिङ पूल, डान्स बार तथा क्लबलाई आगामी वैशाख 18 गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। बैठकले त्यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संचार तथा सूचना प्रविधि मन्त्रालय तथा प्रदेश तथा स्थानीय तहबाट गर्ने निर्णय समेत गरेको। बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो।
सार्वजनिक स्थलहरू, त्यसमा पनि सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पूल, मनोरञ्जन स्थल आदि चाहिँ 30 अप्रेलसम्मलाई बन्द गर्ने भनेको छ। त्यसै गरी धार्मिक स्थलहरू पनि पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा एकपटकमा 25 जना भन्दा बढ़ी मानिसहरू जम्मा नहौ भनेर आह्वान गर्ने हो। यो काम चाहिँ संघ, प्रदेश र स्थानीय तहमा समेत गर्ने गरी सहकार्य गर्ने भन्ने कुराहरू भएको छ। सवारी साधनहरूमा सीट क्षमता भन्दा बढ़ी यात्रु ओसार पसार नगर्नलाई अनुरोध गर्ने, त्यसै गरी बजारमा आपूर्ति हुँदाहुँदै पनि अस्वाभाविक रूपमा मूल्य वृद्धि गर्ने, नाफाखोरी गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, व्यापारीहरूलाई कानून बमोजिम कारवाही हुने र आम नागरिकले पनि अस्वाभाविक रूपमा सञ्चय गर्ने र चाहिँ अनावश्यक रूपमा बजारमा अभाव सृजना हुने स्थिति सृजना नगर्नको लागि नागरिक उपभोक्ताहरूलाई पनि अनुरोध गर्ने निर्णय गरेका छौं।
बैठकले अत्यावश्यक काममा बाहेक आवत जावत र हिंडुल नगर्न आग्रह गर्दै सांस्कृतिक एवं सामाजिक कार्यहरूमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा 25 जना भन्दा बढ़ी मानिसहरू भेला हुन बन्द गर्ने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। सार्वजनिक सवारी साधनहरूमा सीट क्षमता भन्दा बढ़ी यात्रु ओसार पसार नगर्न यातायात व्यवसायलाई अनुरोध गर्ने र सार्वजनिक यातायातका सवारी धनीलाई प्रत्येक दिन सवारी साधनलाई नियमित सरसफाई गर्न लगाउने र त्यसको अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै बैठकले युरोपका सबै मुलुकहरू, पश्चिम एसिया लगायतका खाड़ी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई यही चैत 7 गते मध्यरातीदेखि आगामी वैशाख 2 गतेसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराइने व्यवस्था मिलाइने पनि मन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो। त्यसैगरी बैठकले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीको पर्याप्त मौजदात भएकाले आम उपभोक्तालाई आवश्यक भन्दा बढ़ी सामग्रीहरू खरिद र अनावश्यक संचय नगर्न अनुरोध गर्दै बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालो बजारी र मिसावट गर्नेलाई कानून बमोजिम कार्यवाही गर्ने निर्णय पनि गरेको छ। बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजरी जारी गरेको अवधिको यात्रा स्थगन गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन पनि दिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गृह मन्त्रालयले जफत गरेका अवैध रूपमा लुकाई राखिएका मास्कहरूमध्ये 5,00,000 थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाँकी मास्क साझा स्वास्थ्य सेवा सहकारी संस्था मार्फत बिक्री वितरण गर्ने व्यवस्था समेत गरेको जनाएको छ। सरकारले आजदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसी स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा एसी र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनु भएको छ।
निश्चित रूपमा उच्च स्तरका चाहिँ परीक्षा गर्ने कि भन्ने ढंगले हाम्रो छलफल पनि भएको थियो, तर समग्र परिस्थिति मूल्याङ्कन गर्दाखेरि यसलाई पनि अहिले रोक्नु र यो मात्रै नभइकन सिटिभिटी त्रिभुवन विश्वविद्यालय अन्य विश्वविद्यालयहरूका सबै परीक्षाहरूलाई अहिले केही समयको लागि अहिले स्थगन गर्नु र परिस्थितिको आकलन गरेर पछि अर्को निर्णय गर्नुपर्छ भन्ने ढंगले आयो। सबैले यो बुझ्नु नै भएको अवस्था छ। यसभित्रपट्टि क्लोज कन्ट्याक्टमा जान नदिने, भीड़भाड़ हुन नदिने।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम स्वागत योग्य भएको बताएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसी परीक्षा रोक्ने निर्णय स्वागत योग्य रहेको निष्कर्ष निकालेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
केही दिन अगाडि हस्पिटलबाट डिस्चार्ज भएर आउनुभएकोमा प्रसन्नता व्यक्त गर्दै सफल प्रत्यारोपणका निम्ति कमरेड केपी शर्मा ओलीलाई बधाई ज्ञापन गर्यो र उहाँको शीघ्र पूर्ण स्वास्थ्य लाभको लागि कामना गरेको छ। आजैदेखि यो चैत्र सम्मको लागि अहिले सूचना जारी गरेको छ कि सबै पार्टी प्यालेसहरू, धार्मिक संस्थाहरू वा जुनसुकै ठाउँमा भए पनि 25 जना नबढी भेटघाट गर्न नपाइने र भएमा कड़ा कारवाही गर्ने निर्णय सरकारले गरेको छ। विश्वविद्यालयहरू, कलेजहरू र सबै विद्यालयहरूलाई बन्द गर्ने पनि निर्णय गरेको छ र त्यसै गरी आजको बैठकले नै भोलिदेखि शुरू हुन गइराखेको एसईई परीक्षालाई पनि रोक्ने निर्णय गरेको जानकारी गराइयो र त्यसप्रति पार्टीको बैठकले सन्तोष व्यक्त गर्दै अझ सार्वजनिक यातायातको क्षेत्रमा र सिमानाका क्षेत्रहरूमा अझै बढी आवश्यक कदम चाल्नको लागि ध्यानाकर्षण गराएको छ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिँदै स्वास्थ्य लाभको कामना पनि गरेको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विमानस्थलमा कोरोना भाइरस संक्रमण हुन नदिन गरिएको तयारी बारे हिजो जानकारी लिएको छ। समितिले हिजै नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित डिपोको स्थलगत अनुगमन गरी हवाई इन्धनको भण्डार र अवस्था लगायतका विषयमा समेत जानकारी लिएको छ। नेपाली सेनाले कोरोना भाइरस जोखिम नियन्त्रणका लागि 2 दिने प्रशिक्षण कार्यक्रम गरेको छ। सेनाको विभिन्न युनिटमा तैनात सैनिक कर्मचारीलाई कोरोना भाइरस विरूद्ध सचेतना फैलाउन प्रशिक्षण सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सरकारको निर्णय अनुसार कोरोना भाइरसको उच्च जोखिम विरूद्ध सैनिक कर्मचारीलाई सजग र सचेत तुल्याउन तथा रोकथामका लागि आवश्यक सुरक्षा सतर्कता अप्नाइएको पनि नेपाली सेनाले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसबाट हुन सक्ने विपदप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। हिजो प्रदेशसभा बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले कोरोनाबाट आत्तिनुपर्ने अवस्था नभए पनि प्रदेशका विभिन्न स्थलमा हेल्थ डेस्क स्थापना गर्नुका साथै जनशक्ति समेत तयारी अवस्थामा रहेको बताउनुभयो। सशस्त्र प्रहरी बलसंघको समन्वयमा 40 सयको आइसोलेशन सेन्टर बनाउने तयारीमा प्रदेश सरकार रहेको समेत उहाँले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमितका लागि विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा हिजोदेखि आइसोलेशन वार्ड संचालनमा ल्याइएको छ। अस्पतालले पछिल्लो चरणमा 3 वार्डमा 6 आइसोलेशन वार्ड संचालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर संगीता मिश्रले जानकारी दिनुभयो। केही दिनमै 2 वार्डमा 4 बेड संचालनमा ल्याउने गरी तयारी भइरहेको पनि उहाँले बताउनुभयो। झापाको भद्रपुरमा आपतकालीन क्वारेन्टाइन स्थापना गरिएको छ। भद्रपुर 10 स्थित कलबलगढ़ी प्रशिक्षण केन्द्रमा कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षण सहित स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बन्दोबस्तीका सामग्री र चिकित्सक समेत रहने गरी 25 सयको क्वारेन्टाइन स्थापना गरिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उता कोरोना भाइरस जाँचका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सहायता कक्ष स्थापना गरिएको छ। कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष संचालन गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो। भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण देखा परेपछि नेपालगंज रूपैडिया नाकामा स्वास्थ्य जाँच बिना नेपाल भारत प्रवेशमा रोक लगाइने भएको छ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नेपाल भारत दुवै देशका अधिकारीले सीमा क्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कड़ा बनाउने निष्कर्ष निकालेका हुन्। निर्धारित भन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको 10 लाख थान मास्क सहित गोर्खाका युवराज न्यौपानेलाई महानगरी अपराध महाशाखाबाट परिचालन भएको टोलीले हिजो राजधानीको सानो भर्याङबाट पक्राउ गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुल बहादुर थापाले हिजो राति टोलीले सूरज आर्केटबाट 1600 थान सेनिटाइजर तथा काठमाडौँ उपत्यका विभिन्न भागबाट 14000 थान मास्क बरामद गरेको समेत जानकारी दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले कृषि क्षेत्रको विकासका लागि कृषिजन्य उत्पादनमा अनुदानको घोषणा गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूषालले किसानले उत्पादन गरेका वस्तुको लागत ग्यारेन्टी हुने गरी सरकारले मूल्य तोक्ने र तोकेको मूल्यमा बिक्री नभएमा ती वस्तु सरकारले नै किनिदिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो।
कृषिलाई, कृषि बीमालाई, कृषकको बाली वस्तुलाई सुरक्षित गरिदिनुपर्छ। हामी किसानले उत्पादन गरेको बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्छौ। हरेक बाली वस्तुको समर्थनको मूल्य तोक्दा त्यसको लागत मूल्य जोडेर त्यसमा न्यूनतम 25% वरिपरि फाइदा हुने गरी हामीले न्यूनतम समर्थन मूल्य तोक्छौ र त्यसको बाइब्याकको ग्यारेन्टी, कृषकले उत्पादन गरेको चिज हामीले लिन्छौ।
मन्त्री भूषालले किसानहरूलाई सहज रूपमा प्राविधिक सेवा, सस्तो र सुलभ ऋण एवं बाली तथा पशु पन्छीको बीमा लगायतका योजना ल्याइएको पनि जानकारी दिनुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजुरी सुरक्षित भएको जनाएको छ। आयोगका प्रवक्ता ईश्वरी प्रसाद ढकालले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आयोगमा विस्तृत छानबिनका लागि कुल दर्ता हुन आएका 3,197 उजुरी रहेको र तीनमा विस्तृत अध्ययनका लागि 2,506 थान सुरक्षित रहेको उल्लेख गरिएको छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले 7 प्रदेशका प्रदेशसभामा प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन सम्बन्धी प्रतिवेदन पारित गरेको छ। समितिको हिजो बसेको बैठकले समितिमा पास गरिएको प्रतिवेदन आज बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने समितिका सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो। बैठकमा समितिका सदस्यहरूले सरकारले काम गरे नगरेको तथा जनतालाई दिएको वाचा पूरा गरे नगरेको अनुगमन गर्नुपर्ने र विकास निर्माणका काममा भइरहेको ढिलाइबारे सरकारलाई सचेत गराउनुपर्ने धारणा राख्नु भएको थियो। विद्युत नियमन आयोगले विद्युतको नयाँ मूल्य निर्धारणका लागि सार्वजनिक सुनवाई आयोजना गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष पेश गरेको विद्युत महसुल निर्धारण प्रस्ताव उपर आयोगले यही चैत्र 14, 16 र 17 गते काठमाडौँको नयाँ बानेश्वर चोकमा सार्वजनिक सुनवाई गर्न लागेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिनुभयो। प्रविधिको माध्यमद्वारा मेचीदेखि महाकाली र विदेशमा कार्यरत नेपालीहरूले समेत श्रव्य दृश्यको माध्यमबाट आफ्नो राय दिन सक्ने आयोगले जनाएको छ। धनकुटा जिल्लामा पुराना शैलीबाट निर्माण भएका झिङ्गटीका घरहरू कालीगढ़को अभावमा पछिल्लो समय हराउँदै गएका छन्। कलात्मक शैलीका पुराना घर संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीयले माग गरेका छन्। धनकुटाबाट संवाददाता मालती मोक्तानको यो रिपोर्ट।
विजय शेखर श्रेष्ठ धनकुटा नगरपालिका वडा नम्बर 6 सिरान बजारमा बस्नुहुन्छ। पहिले उहाँको झिङ्गटीले बनेको चिटिक्क परेको घर थियो। उहाँले बाध्यताले आफ्नो घरको झिङ्गटीको छानो परिवर्तन गरी नयाँ यूपीभीसीको छानो लगाउनु पर्यो। पुरानो शैलीको छानो परिवर्तन सँगै पिता पुर्खाले निर्माण गरेको कलाकृति गुम्दै गएकोमा स्थानीय चिन्तित पनि छन्। विजय शेखरले पनि झिङ्गटीको घरको काम गर्ने कालीगढ़को खोजी त गर्नुभयो, तर त्यो सम्बन्धी काम गर्ने कालीगढ़ पाइएन।
माटोमा बसेको झिङ्गटी भइसकेपछि झिङ्गटी माटोबाट चुहेर काठहरू तलिनहरू मकिन थाल्यो, झिङ्गटी हराउन थाल्यो, त्यसलाई मेन्टेन गर्ने मान्छे नै भएन।
पछिल्लो समय धनकुटाबाट झिङ्गटी घरको प्रचलन हराउँदै गएको छ। झिङ्गटी घर सँगै घरका झ्याल, ढोका, बार्दली लगायतको स्थानमा प्रयोग हुने मल्लकालीन काठका विभिन्न कलाकृति समेत लोप हुन थालेका छन्। मूर्तिकार श्रीकृष्ण जोशी
40 सालसम्म देख्न पाइन्थे।
धनकुटामा खास गरी भक्तपुर र ललितपुर क्षेत्रका कलाकृतिले भरिपूर्ण भएका झिङ्गटी घर देख्न पाइन्थ्यो। यस्ता कलात्मक घर जोगाउन धनकुटा नगरपालिकाले के पहल गर्छन् त? धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ:
झिङ्गटीका घरहरू छन् र त्यसलाई संरक्षण गर्नुपर्छ। पार्टी पौवाहरूदेखि लिएर सतल यिनीहरूलाई पनि संरक्षण गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। परम्परागत रूपमा बनेका घरहरूको जुन खालको बनावट हुन्छ त्यसलाई नबिगारिकन राखौं। आवश्यक परे नगरपालिकाले प्राविधिकदेखि लिएर अन्य आर्थिक सहयोग पनि गर्नेछ।
माटो, झिङ्गटी तथा काठपात प्रयोग गरी निर्माण गरिने यस्तो पुरानो शैलीको घर धनकुटामा अहिले फाटा फुटा मात्र देखिन्छ। यस्ता घरहरूलाई संरक्षण गर्नु आवश्यक छ। मालती मोक्तान, रेडियो नेपाल, धनकुटा।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारेको सूचना।
रोजगारीको हक सम्बन्धी ऐन 2075 दफा 11, रोजगारीको हक सम्बन्धी नियमावली 2075 नियम 7 र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 दफा 18 बमोजिम आगामी आर्थिक वर्ष 2077-78 स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने 100 दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले 2076 चैत्र महिनामा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 अनुसूची 1 बमोजिम हुनुपर्नेछ। निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट प्राप्त गर्न सकिनेछ।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण युरोप सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो तथ्याङ्क अनुसार युरोपका बढ़ी प्रभावित मुलुकहरू इटाली, स्पेन लगायतका मुलुकमा 3500 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने एसियामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब 3400 रहेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि भएको व्यक्तिको संख्या 1,94,000 पुगेको छ भने 8,092 जनाको मृत्यु भएको बताइएको छ। भाइरसका कारण सबैभन्दा बढ़ी व्यक्तिको मृत्यु चीनमा भएको छ भने युरोपको इटालीमा धेरै संख्यामा मृत्यु भएको छ। इटालीमा गत 24 घण्टामा मात्र 475 जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या 3,000 पुगेको बीबीसीले जनाएको छ। इटालीमा हालसम्म 35,713 जना प्रभावित भएको पनि बीबीसीले उल्लेख गरेको छ। यसैबीच विश्वका विद्यार्थीहरू मध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट वञ्चित बनेका छन्। विश्वभरका 85 करोड़ विद्यार्थीलाई कोरोना भाइरस संक्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन युनेस्कोले जनाएको छ। युनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खड़ा भएको अप्रत्याशित चुनौती भनेको छ। इरानमा सत्ता विप्लवको अभियोगमा 5 वर्षको कारावासको सजाय भोग्दै आएकी इरानी मुल्की बेलायती नागरिक अस्थायी रूपमा कारागार मुक्त भएकी छन्। बेलायती राहत संस्थामा काम गर्ने 40 वर्षीय जघारी राटक्रिपलाई कारागार मुक्त गर्न लामो समयदेखि उनका पतिले अन्तर्राष्ट्रिय दबाव सिर्जना गर्दै आए पनि उनलाई इरानमा व्याप्त बन्दै गएको कोरोना संक्रमणका कारण अस्थायी रूपमा मात्र जेल बाहिर रहने अनुमति दिएको बताइएको छ। टर्कीका राष्ट्रपति रोसेफ ताइफ एर्दोगानले सिरियामा जारी संघर्ष र त्यसबाट आफ्नो देशमा थुप्रिएका लाखौंको संख्याका सिरियाली शरणार्थीका विषयमा फ्रान्स जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग फोन सम्वाद गर्नुभएको छ। सिरिया संघर्षमा विद्रोही समूहलाई साथ दिइरहेको टर्कीको अभियानलाई अन्य युरोपेली राष्ट्रहरूले खुलेर साथ नदिएको भनेर आक्रोश व्यक्त गर्दै आउनुभएका एर्दोगानले आफ्नो देशमा थुप्रिएका सिरियाली नागरिकलाई युरोपका अन्य राष्ट्रमा जान दिन बाटो खुल्ला गरिदिएपछि युरोपका नेताहरू टर्कीलाई मनाउन लागि परिरहेका बेला टर्कीका राष्ट्रपति एर्दोगान, फ्रान्सका राष्ट्रपति इम्यान्युएल माक्रोन, जर्मन चान्सलर एन्जेला मर्केल र बेलायती प्रधानमन्त्री बोरिस जोनसन बीच कुराकानी भएको हो। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आवश्यकताभन्दा बढ़ी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु संचित नगर्न आम उपभोक्तासँग आग्रह गर्नुभएको छ। नेपाल जनप्रशासन संघले बुधबार उद्योग मन्त्रालय सिंह दरबारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक सबै प्रबन्ध मिलाएको भन्दै कोरोना भाइरसको प्रभाव कम गर्न सरकारले युद्धस्तरमा काम गरिरहेकोले सरकारवाला सबै निकाय संघ संस्था तथा आम नागरिकको तर्फबाट समेत सरकारलाई सहयोग हुनुपर्ने बताउनुभयो।
बन्द भइदिउँ, सहयोग गरिदिनु हुनेछ र आम नेपाली उपभोक्ता जनताले पनि यो अनावश्यक संचित नगरिदिन म आह्वान गर्छु। अहिले खाद्यान्न लगायत औषधि कुनै चिजको पनि अभाव छैन, अभाव हुन दिन्न राज्यले, त्यसको जिम्मा यो म र मेरो टिमले लिन्छौं।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले आपूर्ति व्यवस्था प्रभावित हुन नदिन सरकारका सबै संयन्त्रहरू परिचालित रहेको र वस्तुको आयात तथा निर्यात समेत नियमित भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा साल ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्दरले हाल कर्पोरेशनसँग झण्डै 10 महिनालाई पुग्ने नुन मौजदात रहेको र कर्पोरेशनमा अन्य दैनिक उपभोग्य वस्तु समेत कुल क्षमताको 80% भन्दा बढी संचित रहेको जानकारी दिनुभयो। कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेपालमा आगामी 6 महिनालाई पुग्ने औषधि मौजदात रहेको र औषधि उत्पादकहरूका लागि आवश्यक कच्चा पदार्थ तथा तयारी औषधिको आयातमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो। चालू आर्थिक वर्षको माघ महिनामा मुलुकको मुद्रास्फीति 6.87% पुगेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले 7 महिनाको मुलुकको औसत मुद्रास्फीति 6.47% रहेको जनाएको छ। गत वर्षको यसै अवधिमा मुद्रास्फीति दर 4.35% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 9.79% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 4.65% रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। क्षेत्रगत हिसाबमा सबैभन्दा बढी पूर्ण उपत्यकामा 7.58% मुद्रास्फीति भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई हतोत्साही नभई बजारमा लगानी गर्न आग्रह गरेको छ। बोर्डले बुधबार एक विज्ञप्ति प्रकाशित गरी दोस्रो बजारको सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति बोर्डको ध्यान आकर्षण भएको जनाउँदै हल्लाको पछि नलागि सुझबुझपूर्ण ढंगले लगानी सम्बन्धी निर्णय लिन सर्वसाधारण लगानीकर्ताहरूलाई आग्रह गरेको छ।
भुवनाचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
राष्ट्रिय फुटबल टोली र इङ्ल्याण्डको सी टोली बीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ। कोरोना भाइरसले विश्वभर पारेको असरका कारण 2077 जेठ 12 गतेका लागि इङ्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले अर्को सूचना नभएसम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको छ। एन्फा र फुटबल एसोसिएसन बीच माघमा दुई मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो। दोस्रो मैत्रीपूर्ण खेल सन् 2021 नेपालमा हुने सम्झौता एन्फा र एएफए बीच माघ 8 गते दुईवटा मैत्रीपूर्ण खेलका विषयमा सम्झौता भएको थियो। होमेन अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ 12 गतेमा इङ्ल्याण्डमा हुने तय थियो। अखिल नेपाल फुटबल संघ एन्फाले अहिले जारी सहित स्मारक बी डिभिजन लीग सहित सबै खेल कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय खेलकुद परिषदले एक साताका लागि प्रतियोगिता लगायत सबै खाली खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सबै कार्यक्रम स्थगित गरेको छ। यो सँगै एन्फाले चैत 16 गतेका लागि तय गरेको साधारण सभा पनि स्थगित भएको छ। त्यस्तै एन्फाले आफ्नो सादो बाटो स्थित आफ्नो मुख्य कार्यालय सहित तीनवटै एकाडेमी एक साताका लागि बन्द गर्ने जनाएको छ। एन्फाका अनुसार धरान र बुटोलमा रहेको एन्फा टेक्निकल सेन्टर पनि चैत 12 गतेसम्म बन्द रहनेछ। एसियन फुटबल महासंघ यो वर्ष हुने एएफसी कपका सबै खेलहरू अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ। एसियामा नै कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसअघि एएफसीले वेस्ट एसियाका खेलहरू स्थगित गरेको थियो, तर अहिले पूरै प्रतियोगिता खेलहरू स्थगित गरेको छ। कोरोना कारण प्राय सबै देशले आवाजातमा रोक लगाएपछि एएफसीले प्रतियोगिता स्थगित गरेको हो। 12 मार्चबाट शुरू हुने भनिएको एएफसी कप वेस्ट जोन यसअघि नै सारिएको थियो। अब एएफसीले मार्च र अप्रेलमा हुने सबै खेल अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोनाको अवस्थाका बारेमा सूक्ष्म अध्ययनपछि एएफसीले अर्को नोटिस गर्ने बताएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली रही अपरान्नपछि मध्य तथा पश्चिमी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:09 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारद्वारा कोरोना भाइरसको जोखिमका कारण आजदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा स्थगित, विश्व स्वास्थ्य संगठनको विश्वव्यापी मूल्यांकन र नेपालको स्थितिलाई हेरेर परीक्षाको कार्यतालिका सार्वजनिक हुने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी। सार्वजनिक स्थलहरूमा 25 जना भन्दा बढ़ी मानिसहरू भेला हुन बन्द गर्ने सरकारको निर्णय, आवश्यक भन्दा बढ़ी सामग्रीहरू खरिद र अनावश्यक संचय नगर्न आम उपभोक्तालाई सरकारको आग्रह। कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा कृषि क्षेत्रको विकासमा योगदान पुर्याउन कृषिजन्य उत्पादनमा अनुदान घोषणा। चालू आर्थिक वर्षको पछिल्लो 7 महिनामा खाद्य तथा पेय पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र ब्याङ्कद्वारा जानकारी। र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको प्रभाव युरोपमा 100 भन्दा बढ़ी, इटालीमा गत 24 घण्टामा 475 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।